بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ نساء کی 58ویں اور 59ویں آیتوں کی تلاوت اور انواع سنیں گے۔ تلاوت کا شرح پراپت کیا ہے قاری شہاد محمد انور نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إن الله يأمركم أن تؤدوا الأمانات إلى وَإِذَا حَكَمْتُمْ بَيْنَ النَّاسِ أَن تَحْكُمُوا بِالْعَدْلِ، إِنَّ اللَّهَ نِعِمَّا كان سميعا بصيرا۔
الله جميل۔
يا أيها الذين آمنوا أطيعوا الله وَدَقَّ اللَّهُ الْعَلِيُّ الْعَظِيمُ۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، نسندیہ ایشور تمہیں آدیش دیتا ہے کہ امانتوں کو ان کے مالکوں کو لوٹا دو، اور جب کبھی لوگوں کے بیچ فیصلہ کرو تو نیائے سے فیصلہ کرو، نسندیہ ایشور تمہیں اچھے اپدیش دیتا ہے، نشچت روپ سے وہ سننے اور دیکھنے والا ہے۔ ہے ایمان والو، ایشور کا آگیا پالن کرو، تتھا پیغمبر اور سوئم تم میں سے ایشور دوارا نردھارت لوگوں کا آگیا پالن کرو۔ یدی کسی بات میں تم میں وواد ہو جائے تو اسے ایشور کی کتاب اور پیغمبر کی اور پلٹاؤ، یدی تم ایشور اور پلے پر ایمان رکھتے ہو۔ نسندیہ ووادوں کو سماپت کرنے کے لیے یہ پدھتی بہتر ہے اور اس کا انت ادھک بھلا ہے۔
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز۔ آج سوموار ہے، مہر کی 12، سفر کی 27 اور اکتوبر کی 4 تاریخ۔ شروتاؤ، ہمارے آج کے کاریکرم کی روپ ریکھا نوٹ کرنے سے پہلے آپ سن لیں کہ ہمارا یہ کاریکرم آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9510 کلو ہرٹز پر سن رہے ہیں۔ ہمارے آج کے کاریکرم میں سب سے پہلے آپ صدا کی بھانتی انتراشٹریہ سماچار سنیں گے، اس کے پشچات راج نیتک چرچا کا دینک کاریکرم ہوگا، اس کے پشچات آپ پیغمبر اسلام کے سورگواس اور امام حسن علیہ السلام کی شہادت کے دکھد اوسر پر وشیش کاریکرم سنیں گے، اور سبھا کے انت میں آپ سنیں گے ساپتاہک کاریکرم وشو ترپن۔ شروتاؤ، یہ تو تھی ہمارے آج کے کاریکرم کی روپ ریکھا، اور اب آپ کچھ ہی چھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے۔ اور اب آپ ریڈیو تہران سے سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران کے ودیش منتری نے کہا ہے کہ ہم نیا سنکٹ برداشت نہیں کریں گے۔ حماس نے آج 4 میزائلوں کا پریکشن کیا۔ یمن کے انصار اللہ آندولن نے کہا ہے کہ امریکہ نے یمن کے 11,000 ٹن سڑا ہوا کھادی پدارتھ بھیجا ہے۔ اور بھارت میں کسانوں کے پردرشن کے دوران ہوئی ہنسا میں 8 لوگوں کی موت ہو گئی۔ اور اب آپ وستار سے محمد مہدی سے سماچار سنیے۔ ایران کے ودیش منتری نے کہا ہے کہ کاکیشیا کے چھیتر میں زائنیوں کی اپستھتی ہماری گمبھیر چنتا ہے، اور ہم نیا سنکٹ برداشت نہیں کریں گے۔ حسین امیر عبداللہیہ نے تہران میں اپنے آرمینین سمکش کے ساتھ سنیکت پریس کانفرنس میں دونوں دیشوں کے ودیش منتریوں کے مدھ ہونے والی وارتا کو رچناتمک بتایا، اور کہا کہ ایران اور آرمینیا کے سمبندھ مضبوط اور پرگاڑھ ہو رہے ہیں، اور کیول 20 دنوں کے اندر آرمینیا کے ودیش منتری سے دوشنبے نیو یارک اور تہران میں یہ تیسری بھیٹ وارتا ہے۔ انہوں نے کہا کہ ابھی جلدی ہی ایرانی راشٹرپتی اور آرمینین سرکار کے پرمکھ کے مدھیہ بیٹھک ہوئی تھی، جس میں کچھ باتوں پر سہمتی ہوئی تھی، اور ہم تہران میں اس کا روڈ میپ تیار کرنے کے پرتی کٹبدھ ہوئے۔ ودیش منتری حسین امیر عبداللہیہ نے کہا کہ آج ہم نے سہمت کی ہے کہ راجنیتک اور آرتھک کھیتروں میں اچھے سمبندھوں کے علاوہ پریٹن آدی کے کھیتروں میں بھی سمبندھوں کو جاری رکھیں، اور آرمینیا کے ٹرانزٹ مارگ سے ویاپار اور دوسرے وشے درشٹیگت ہیں۔ انہوں نے کہا کہ اگلے سپتاہ میں دونوں دیشوں کے سمبندھوں میں سمست کھیتر میں ادھک بہتری دیکھنے کو ملے گی۔ ودیش منتری نے کہا کہ کاکیشیا میں ہمارے کھیتر کو سنکٹ کا سامنا ہے، اور اس کھیتر کے کچھ بھاگوں میں زائنیوں کی اپستھتی ہماری گمبھیر چنتا ہے، اور ہم بلند آواز سے اعلان کرتے ہیں کہ اس بات کی انومتی نہیں دیں گے کہ کچھ ودیشی ہمارے پڑوسیوں وشیش کر آرمینیا کے ساتھ سمبندھوں کو خراب کریں۔ विदेश मंत्री ने इसी प्रकार कहा कि क्षेत्रीय संकट और कोरोना से निकट मुक्ति मिलने को दृष्टि में रखते हुए कहना चाहिए कि हम नए संकट को बर्दाश्त नहीं करेंगे और हम इस नतीजे पर पहुंचेंगे कि क्षेत्रीय संकट का समाधान विदेशियों के हस्तक्षेप के बिना होना चाहिए। आर्मेनिया के विदेश मंत्री ने भी इस संयुक्त प्रेस कॉन्फ्रेंस में तेहरान के दृष्टिकोणों के कारण ईरान का शुक्रिया अदा किया और कहा कि मित्रतापूर्ण वातावरण जो वार्ता हुई है उसके दृष्टिगत अच्छा भविष्य हमारे प्रतीक्षा में है। उन्होंने कहा कि ईरान के साथ हमारे संबंधों और दोस्ती का इतिहास सदियों पुराना है और दोनों पक्ष संबंधों को और प्रगाढ़ बनाने पर सहमत हुए हैं। आज आर्मेनिया के विदेश मंत्री 2 दिवसीय यात्रा पर तेहरान पहुंचे हैं। ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। ज़ायनी सूत्रों ने सूचना दी है कि फिलिस्तीन के हमास संगठन ने गजा पट्टी के समुद्र की ओर 4 मिसाइलों को फायर किया। ज़ायनी शासन के चैनल नंबर 12 ने सूचना दी है कि हमास ने अपनी सैन्य क्षमता में वृद्धि के परिप्रेक्ष्य में आज सुबह कम से कम 4 नए प्रक्षेपास्त्रों का परीक्षण किया। ज्ञात रहे कि हमास हर कुछ समय के बाद सैन्य क्षमता में वृद्धि के उद्देश्य से अपने नए प्रक्षेपास्त्रों का परीक्षण करता है। इसी संबंध में हिब्रू भाषा के संचार माध्यमों ने 2 सप्ताह पहले भी खबर दी थी कि हमास अपनी सैनिक व प्रक्षेपास्त्र क्षमता को मजबूत करने के उद्देश्य से एक नए मिसाइल को फायर किया है। ज़ायनी संचार माध्यमों ने बल देकर कहा कि यह मिसाइल परीक्षण हमास की सैन्य शक्ति को मजबूत करने के परिप्रेक्ष्य में हुआ है। हमास अपनी सैन्य क्षमता को मजबूत करने और इसराइल के हमलों का करारा जवाब देने के परिप्रेक्ष्य में अपने नए मिसाइलों का परीक्षण करता है। उल्लेखनीय है कि बहुत से फिलिस्तीनियों का मानना है कि ज़ायनी शासन के हमलों और अतिक्रमणों से मुकाबले का बेहतरीन मार्ग विकल्प सशस्त्र प्रतिरोध है, क्योंकि इसराइल केवल ताकत की ही भाषा समझता है। यमन के अंसारुल्लाह ने बताया है कि अमेरिका की ओर से यमन को 11,000 टन सड़ा हुआ खाद्य पदार्थ भेजा गया जो अल हुदैदा बंदरगाह पहुंचा है। अल मसीरा टीवी चैनल के अनुसार यमन के अंसारुल्लाह के अधिकारियों ने बताया है कि संयुक्त राष्ट्र संघ ने अमेरिका के सड़ चुके टनों खाद्य पदार्थों को देश की अल हुदैदा बंदरगाह भेजा है। उनका कहना है कि इन सड़े हुए खाद्य पदार्थों में दालें, चने और दूसरी चीजें शामिल हैं। यमनी अधिकारियों के अनुसार राष्ट्र संघ के माध्यम से भेजे गए अमेरिकी खाद्य पदार्थों में कीड़े पड़ चुके थे। संकटग्रस्त यमन को राष्ट्र संघ की ओर से ये सड़े हुए खाद्य पदार्थ ऐसी हालत में भेजे जा रहे हैं जब पिछले 6 वर्षों से ये देश परिवेशन का सामना कर रहा है। इससे पहले राष्ट्र संघ की ओर से भी ऐलान किया जा चुका है कि वर्तमान समय में यमन को गंभीर खाद्य संकट का सामना है और वहां पर भुखमरी बढ़ती जा रही है। ज्ञात रहे कि कई अंतर्राष्ट्रीय गैर सरकारी संगठनों की ओर से घोषणा की जा चुकी है कि यमन में व्यापक स्तर पर अकाल, मानवीय सहायताएं पहुंचने में रुकावट और आम नागरिकों पर निरंतर बमबारी ने यमन में मानवीय स्थिति को संसार के सबसे खतरनाक मानवीय संकट में बदल दिया है। सऊदी अरब ने यमन युद्ध रोकने के उद्देश्य से अमेरिका के साथ वार्ता की बात कही है। सऊदी अरब के विदेश मंत्री फैसल बिन फरहान ने रविवार की रात को कहा कि अमेरिका से वार्ता करके यमन को युद्ध समाप्त किया जा सकता है। इन्ना की रिपोर्ट के अनुसार सऊदी अरब के विदेश मंत्री ने यही बात यूरोपीय संघ के विदेश नीति प्रभारी जोसेफ बोरिस से भेंट वार्ता के बाद कही। फैसल बिन फरहान के इस वक्तव्य को सऊदी अरब के युवराज मोहम्मद बिन सलमान और अमेरिका का राष्ट्रीय सुरक्षा सलाहकार के बीच रियाज में होने वाली भेंट वार्ता के बाद पेश किया गया। ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। सूत्रों ने सीरिया के इदलिब में आतंकवादियों के ठिकाने पर ड्रोन हमले की सूचना दी है। अलमयादी ने सूचना दी है कि सीरियाई सेना ने इस देश के पश्चिम उत्तर में स्थित इदलिब प्रांत के आतंकवादियों के ठिकानों पर हमला किया जिसमें 7 आतंकवादी मारे गए। इदलिब सीरिया के उन क्षेत्रों में से है जो हथियारबंद आतंकवादियों के कब्जे में है और सीरियाई सरकार के साथ होने वाले समझौते के अनुसार बहुत से आतंकवादी तत्व दूसरे क्षेत्रों से भी इस क्षेत्र में चले गए हैं। भारत के उत्तर प्रदेश राज्य के लखीमपुर खीरी में रविवार को किसानों के प्रदर्शन के दौरान हुई हिंसा हुई जिसमें 8 लोगों की मौत हो गई। मरने वालों में 4 किसान भी शामिल हैं। भारतीय संचार माध्यमों के अनुसार लखीमपुर खीरी में केंद्रीय गृह राज्य मंत्री अजय मिश्र के बेटे आशीष मिश्र ने प्रदर्शन कर रहे किसानों पर कथित तौर पर गाड़ी चढ़ा दी। इस घटना में 8 लोगों की मौत हो गई। इस घटना के बाद किसान नेता राकेश टिकैत ने उत्तर प्रदेश में गवर्नर राज्य लागू करने की मांग की है। राकेश टिकैत ने गृह राज्य मंत्री अजय मिश्र और उत्तर प्रदेश के मुख्यमंत्री योगी आदित्यनाथ से भी इस्तीफे की मांग की है। टिकैत ने कहा कि लखीमपुर खीरी में जो हुआ वो सरकारी गुंडागर्दी का उदाहरण है। उन्होंने कहा कि आज आपको कहीं सरकारी गुंडागर्दी देखनी है तो यूपी में आकर देखिए। राकेश टिकैत ने कहा कि पूरी घटना को देश के गृह राज्य मंत्री और उनके बेटे ने मिलकर अंजाम दिया। तालिबान ने रविवार की रात काबुल और उसके निकटवर्ती क्षेत्रों में मौजूद दाइश के ठिकानों पर हमले किए। अफगानिस्तान की शफकना समाचार एजेंसी के अनुसार तालिबान के प्रवक्ता जबीहुल्लाह मुजाहिद ने बताया कि कल रात की जाने वाली इस कार्यवाही में दाइश के कई गोपनीय ठिकानों को नष्ट कर दिया गया। उन्होंने कहा कि इस कार्यवाही के दौरान दाइश के कई सदस्य मारे गए। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। दोस्तों, कार्यक्रम राजनीतिक चर्चा लेकर मैं सैयद मिसम आपकी सेवा में हाजिर हूँ। आज हम ईरान, इराक और भारत से संबंधित विषयों की चर्चा करेंगे। ईरान की इस्लामी क्रांति के वरिष्ठ नेता ने अपनी सुरक्षा को दूसरों के भरोसे पर रखने की आलोचना की है। पेश है एक समीक्षा कायम रिज़वी की ज़बानी।
इस्लामी क्रांति के वरिष्ठ नेता ने कहा है कि अपनी सुरक्षा को दूसरों के सहारे रखना मात्र एक कल्पना है। ईरान की इस्लामी क्रांति के सर्वोच्च नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनेई ने दुश्मन की चुनौतियों के मुकाबले में देश की सशस्त्र सेना को मजबूत दीवार बताया। उन्होंने कहा कि अपनी सुरक्षा को दूसरों के हवाले करना एक अनुचित काम है जो मात्र एक कल्पना है। वरिष्ठ नेता ने कहा कि जो लोग इस विचार के स्वामी हैं उनको भविष्य में अवश्य ही ठोकर लगेगी, क्योंकि किसी भी देश की सुरक्षा शांति या युद्ध में परोक्ष या अपरोक्ष रूप से विदेशियों का हस्तक्षेप बाद में समस्याओं का कारण बनता है। इस्लामी क्रांति के वरिष्ठ नेता का यह कहना वास्तविकता पर आधारित है, जिसको अफगानिस्तान, इराक और अन्य देशों में बहुत ही स्पष्ट रूप में देखा जा सकता है। अमरीकियों ने वर्षों तक ये प्रयास किया कि वे विश्व में सैन्य दृष्टि से सबसे आगे रहें और पूरी दुनिया उनसे डरती रहे, किंतु पहले तो वियतनाम, फिर इराक और अब अफगानिस्तान में मिलने वाली खुली पराजय ने उनकी अक्षमता को पूरे विश्व के सामने पेश कर दिया है। इस बारे में अमेरिका के एक विचारक एवं विद्वान नॉम चॉम्स्की कहते हैं कि अमेरिकी अधिकारियों की ये सोच कि वे विश्व में सबसे शक्तिशाली हैं एक कल्पना से अधिक कुछ भी नहीं है। अमेरिका ने अब तक विश्व के विभिन्न क्षेत्रों में लज्जाजनक पराजय का स्वाद चखा है, जिसका नवीनतम उदाहरण अफगानिस्तान से उनका भाग निकलना है। 11 सितंबर की घटना के बाद अफगानिस्तान और इराक के परिवेष्टन ने यह सिद्ध कर दिया है कि अपने ही क्रियाकलापों के कारण आज अमरीका बहुत तेजी से पतन की ओर बढ़ रहा है। वरिष्ठ नेता ने अफगानिस्तान से अमरीका के सशस्त्र सैनिकों की वापसी को दिखावटी संप्रभुता का उदाहरण बताया। انہوں نے کہا کہ 20 سال پہلے امریکہ نے طالبان کا تختہ پلٹنے کے ادیش سے افغانستان پر حملہ کیا تھا. ان 2 دشکوں کے دوران امریکیوں نے افغانستان میں ہر پرکار کے اپرادھ اور جن سنہار کیے, اربوں ڈالر خرچ کیے اور بہت ادھک نقصان اٹھانے کے بعد وہ ستا کو طالبان کے ہاتھوں سونپ کر بھاگ گئے. یہ ایسی واستوکتا ہے جو انیہ دیشوں کے لیے پاٹھ ہے. اسی سندرب میں اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمی سید علی خامنئی نے یورپ اور امریکہ کی حالیہ بیان بازی کا الیکھ کرتے ہوئے یہ کہا ہے کہ یورپیوں نے امریکی کارروائی کو پیٹ میں چھرا گھوپنے جیسا بتایا ہے. انہوں نے کہا کہ یورپ کو نیٹو ہی نہیں بلکہ امریکہ پر بھروسہ نہ کر کے اپنی سرکشا کو سوئم ہی سنشچت بنانا چاہیے.
عراق میں سنسدیہ چناؤ ہونے والے ہیں اور اس بار چناؤں کا انداز بالکل الگ ہے. پیش ہے ایک سمیکشا احمد عباس کی زبانی.
عراق میں آگامی 10 اکتوبر کو سنسدیہ چناؤ کے لیے متدان ہوں گے. یہ چناؤ 2018 میں ہونے والے چناؤ سے کافی الگ ہیں. اس بار چناؤ سے جڑے قانون بدلے ہوئے ہیں اور متدان کی پرکریا میں بھی بدلاؤ کیا گیا ہے. نومبر 2020 میں پاس ہونے والے نئے چناوی قانون کے انوسار اب عراق میں 83 چناوی کیندر ہوں گے. ان کیندروں کا نردھارن آبادی کے حساب سے کیا گیا ہے. اتھا بغداد میں جہاں دیش کی 21% آبادی بستی ہے 17 چناوی کیندر بنائے گئے ہیں. چناوی قانون بدلنے کے بعد ایک بڑا بدلاؤ یہ ہوا کہ اب امیدواروں کو ووٹ دیا جائے گا. پہلے الائنس کو ووٹ دیا جاتا تھا. اتھا جس امیدوار کو زیادہ ووٹ ملیں گے وہ سنسد میں سیٹ حاصل کرے گا. یہی وجہ ہے کہ اس سال آزاد امیدواروں کی سنکھیا بڑھ گئی ہے. 789 آزاد امیدوار میدان میں ہیں. عراق کے چناؤں کی چرچا پشمی میڈیا میں بھی بڑے پیمانے پر ہے جبکہ عرب میڈیا کا دھیان اس پر کیندرت ہے.
یقترب موعد الانتخابات العراقیہ وسط جدل.
اس سال کے چناؤ میں ایک بدلاؤ یہ بھی ہوا کہ امیدواروں اور الائنسوں کی سنکھیا میں کمی آئی. ورش 2018 کے سنسدیہ چناؤ میں 7367 امیدوار میدان میں تھے مگر اس بار کے چناؤ میں 3249 امیدوار میدان میں ہیں. مہتوپورن بات یہ ہے کہ ورش 2014 کے چناؤ میں 9000 سے ادھک امیدوار چناوی میدان میں اترے تھے. اس طرح دیکھا جائے تو پچھلے 7 ورشوں میں چناوی امیدواروں کی سنکھیا گھٹتی گئی ہے. عراقی نیتا عدنان سراج کا کہنا ہے کہ صدر دھڑا چناوی میدان میں واپس آ گیا ہے جس کے بعد چناؤ کے ٹالنے کے بارے میں ساری اٹکلیں بے بنیاد ثابت ہو گئی ہیں.
انتخابات المبكرة التي ستجري في 10/10 ازالت كل الشكوك وازالت كل المعوقات التي وقفت امام تاجيلها.
ورش 2014 کے چناؤ میں 27 چناوی الائنس میدان میں اترے تھے جبکہ کل 205 پارٹیوں نے اپنے امیدوار میدان میں اتارے تھے لیکن اس سال اس سنکھیا میں کمی آئی. 10 اکتوبر کے چناؤ میں کل 21 الائنس میدان میں ہیں اور 167 پارٹیوں نے اپنے امیدوار اتارے ہیں. ان آنکڑوں اور امیدواروں کی سنکھیا میں کمی سے پتہ چلتا ہے کہ سنسدیہ چناؤ کے پرتی رجحان میں کمی آئی ہے. ایک اور بدلاؤ عراقی مہیلاؤں کے سندرب میں. مہیلا امیدواروں کی سنکھیا بھی کافی کم ہو گئی ہے. پہلے یہ سنکھیا 2592 تھی جو اس سال کم ہو کر 951 رہ گئی ہے. عدنان سراج کا کہنا ہے کہ دھارمک نیتریتو نے چناؤ کا سمرتھن کیا ہے لیکن بہت سارے لوگ ہیں جو چناؤ میں شامل نہیں ہونا چاہتے.
یعنی ان المرجعیہ مع الانتخابات هذا یعنی زیادت منسوب الناخبین فی هذه الانتخابات.
عراق کے سال کے چناؤ انتراشی نگرانی میں ہوں گے. سنیوک تراش سنگھ کے وشیش دوت نے اس سندرب میں کہا کہ سنیوک تراش سنگھ کے 800 پریویکشک عراق میں ہونے والے چناؤں کی نگرانی کریں گے. پہلے سنیوک تراش سنگھ کے پریویکشک کیول سرکشا معاملوں پر نظر رکھتے تھے لیکن اب یہ ٹیم چناؤں کے آیوجن کی پرکریا میں مدد کرے گی.
اور اب رخ کرتے ہیں بھارت کا. بھارت میں اتر پردیش کے لکھیم پور میں کسانوں کے خلاف ہوئی ہنسا کے مدعے نے طول پکڑ لیا ہے. بیورا دے رہے ہیں نئی دلی سے شمشاد کاظمی.
اتر پردیش کے لکھیم پور کھیری میں کسانوں کے جاری ورودھ پردرشن میں رویوار کو بھڑکی ہنسا میں 4 کسانوں 3 بھاجپا کارکرتاؤں اور 1 پترکار سہیت 8 لوگ ہتاہت ہو گئے. गृह राज्य मंत्री अजय मिश्रा टेनी के कथित रूप से किसान विरोधी वक्तव्य को लेकर किसानों ने पिछले 25 सितंबर से विरोध प्रदर्शन शुरू कर रखा था। किसानों के इस विरोध प्रदर्शन ने हिंसा का रूप उस समय ले लिया जब किसानों के विरोध के बावजूद क्षेत्र की यात्रा कर रहे उक्त मंत्री के काफिले की एक गाड़ी ने किसानों को रौंद डाला। किसानों का दावा है कि उक्त केंद्रीय मंत्री के पुत्र आशीष कुमार अपने हथियार बंद समर्थकों के साथ इस गाड़ी में सवार थे। प्राप्त सूचना के अनुसार हिंसा पर उतारू किसानों ने कई वाहनों को आग के हवाले कर दिया। उत्तर प्रदेश के विधानसभा चुनावों से कुछ महीने पहले होने वाली इस घटना ने राजनीतिक रंग ले लिया है। इस घटना से राजनीतिक उबाल आने के बाद राज्य सरकार ने मृतकों के परिजनों को 45-45 लाख रुपए का मुआवजा और हर परिवार के एक व्यक्ति को सरकारी नौकरी देने और हिंसा की न्यायिक जांच कराने की घोषणा की है। इस घटना के बाद विपक्षी दलों के नेताओं ने मृतकों के परिजनों से मिलने के लिए लखीमपुर जाने का प्रयास किया, लेकिन उन्हें जाने की अनुमति नहीं दी गई। कांग्रेस की महासचिव प्रियंका गांधी को सीतापुर के एक गांव में हिरासत में ले लिया गया, जबकि समाजवादी पार्टी प्रमुख अखिलेश यादव को भी धरना स्थल से हिरासत में लिया गया। उत्तर प्रदेश के मंत्री सिद्धार्थ नाथ ने कहा कि राज्य सरकार इस मामले को गंभीरता से ले रही है और दोषियों को कड़ी सजा दी जाएगी। उन्होंने विपक्ष पर प्रहार करते हुए कहा कि वह लखीमपुर खेरी का राजनीतिक पर्यटन करना चाहता है।
जो विपक्ष के लोग हैं वो राजनीतिक अफसरवादी हैं और चुनाव सिर पे है, तो उसको देखते हुए एक पॉलिटिकल टूरिज्म चल रहा है, अब लखीमपुर की तरफ जाएंगे।
बताया जाता है कि केंद्रीय गृह राज्य मंत्री अजय मिश्रा के बेटे आशीष मिश्रा के खिलाफ हत्या का मामला दर्ज किया गया है, जबकि अजय मिश्रा ने अपने बेटे पर लगाए गए आरोप को खारिज कर दिया है। लखीमपुर खेरी की घटना को लेकर दिल्ली में भी चौकसी बरती जा रही है और कई राजमार्गों को बंद कर दिया गया है। उधर दिल्ली की सीमाओं पर कृषि कानूनों के विरुद्ध किसानों के धरने जारी हैं और किसान मोर्चे ने राष्ट्रपति रामनाथ कोविंद को पत्र लिखकर गृह राज्य मंत्री अजय मिश्रा को हटाने और इस मामले की जांच के लिए SIT के गठन की मांग की है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
इसी के साथ राजनीतिक चर्चा समाप्त हुई। ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। अब प्रस्तुत है एक विशेष कार्यक्रम और उसके बाद आप सुनेंगे अंतिम कार्यक्रम विश्व दर्पण।
श्रोताओं, पैगम्बर इस्लाम के स्वर्गवास और इमाम हसन अलैहिस्सलाम की शहादत के दुखद अवसर पर विशेष कार्यक्रम के साथ आपकी सेवा में हाजिर हैं। इस दुखद अवसर पर आप सबकी सेवा में हार्दिक संवेदना प्रस्तुत करते हैं। मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। आज इतिहास की उस अद्वितीय महान हस्ती के स्वर्गवास का दुखद दिन है जिसने मानव जीवन को बदल दिया, और उस महान हस्ती ने इंसानों को वो रास्ता दिखाया जिस पर चलकर इंसान लोक परलोक में अपने जीवन को सफल बना सकता है। हजरत अली अलैहिस्सलाम पैगम्बर इस्लाम के जीवन के अंतिम क्षणों के बारे में कहते हैं, पैगम्बर इस्लाम ने जब अपना प्राण त्यागा तो उनका सिर हमारे सीने पर था। मैंने उनको गुस्ल कफन दिया, उस समय फरिश्ते मेरी मदद कर रहे थे। फरिश्तों का एक गिरोह जमीन पर आ रहा था जबकि दूसरा गिरोह जमीन से आसमान की ओर जा रहा था। उनके आने जाने की आवाज लगातार मेरे कानों में आती रही, यहाँ तक कि मैंने पैगम्बर इस्लाम को दफन कर दिया। ईश्वरीय दूत इंसानों के दिलों पर राज करने वाले शासक होते हैं और वे इंसानी कारवा का सच्चाई की ओर मार्गदर्शन करते हैं। इतिहास इस बात का साक्षी है कि जब कोई कौम गुमराह हो गई या सच्चाई के मार्ग पर चलने से रुक गई तो किसी न किसी पैगंबर ने उसकी सहायता की और उसे सच्चाई का रास्ता दिखाया। हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम अंतिम ईश्वरीय दूत हैं। उन्हें दुनिया से सिधारे हुए लगभग 1400 साल हो रहे हैं, परंतु उनके अनुयायियों की संख्या दिन प्रतिदिन बढ़ती ही जा रही है। उसकी एक वजह यह है कि हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम एक महान और बेमिसाल हस्ती थे। उनकी जो शिक्षाएं हैं वो सर्वोत्तम शिक्षाएं हैं। पैगंबर इस्लाम ने अपने स्वर्गवास से एक महीने पहले फरमाया था, जुदाई का समय निकट है और ईश्वर की ओर वापसी होने वाली है। जल्द ही मुझे बुलाया जाने वाला है और मैं उसके निमंत्रण को स्वीकार करने वाला हूँ। मैं तुम लोगों के बीच दो कीमती व मूल्यवान चीजें छोड़कर जा रहा हूँ, एक अल्लाह की किताब और दूसरे अपने अहले बैत। महान ईश्वर ने सूचना दी है कि ये दोनों कदापि एक दूसरे से अलग नहीं होंगे, यहाँ तक कि दोनों मेरे पास हौज़े कौसर पर साथ आएंगे। तो तुम अच्छी तरह सोचो कि उनके साथ कैसा व्यवहार करोगे। एक दूसरी हदीस में है कि पैगम्बर इस्लाम ने फरमाया था कि मैं अपने बाद दो मूल्यवान चीजें छोड़कर जा रहा हूँ, एक अल्लाह की किताब और दूसरे अपने अहले बैत, और जब तक तुम इन दोनों से जुड़े रहोगे कदापि गुमराह नहीं होगे, और ये दोनों एक दूसरे से अलग नहीं होंगे, यहाँ तक कि दोनों एक साथ हौज़े कौसर पर मेरे पास आएंगे। ये वो मशहूर हदीस है जिसका उल्लेख शिया और सुन्नी दोनों की किताबों में हुआ है। दोस्तों, पैगम्बर इस्लाम की हदीस में ध्यान योग्य बिंदु यह है कि उन्होंने मुसलमानों से कहा है कि जब तक तुम इन दोनों से जुड़े रहोगे कभी भी गुमराह नहीं होगे। आज बहुत से मुसलमान ऐसे हैं जिन्होंने पवित्र कुरान को ले लिया है और अहले बैत को छोड़ दिया है और वे अपने आप को सच्चा मुसलमान भी समझते हैं, जबकि पैगम्बर इस्लाम की हदीस की रोशनी में वे गुमराह हैं। इसी तरह कुछ मुसलमान ऐसे भी हैं जो अहले बैत से जुड़े होने का दावा करते हैं परंतु पवित्र कुरान की शिक्षाओं को कोई विशेष महत्व नहीं देते। ऐसे भी मुसलमानों को नहीं कहा जा सकता कि वे पूरी तरह सच्चाई के रास्ते पर हैं। अगर ध्यान से देखा जाए तो जो मुसलमान कुरान से जुड़े होने का दावा करते हैं वे सही अर्थों में कुरान से भी नहीं जुड़े हैं, क्योंकि अगर वे कुरान से जुड़े होते तो पवित्र कुरान खुद ही अहले बैत अलैहिस्सलाम से प्रेम करने के लिए कहता है और उन्हें सर्वोत्तम आदर्श बताता है। जो लोग कुरान से जुड़े रहने का दावा करते हैं वे पवित्र कुरान की उन आयतों पर क्यों अमल नहीं करते जिनमें अहले बैत से प्रेम करने के लिए कहा गया है। बहरहाल, जो इंसान सही रास्ते पर चलना और गुमराही से बचना चाहता है तो उसे कुरान और अहले बैत दोनों से जुड़े रहना चाहिए। जिस इंसान ने भी कुरान या अहले बैत में से किसी एक को छोड़ा तो वो गुमराह है। पैगम्बर इस्लाम ने अपने जीवन के अंतिम क्षणों में कहा था कि हे लोगों, मेरे बाद कोई दूसरा पैगम्बर नहीं आएगा और मेरे बाद कोई सुन्नत व परंपरा नहीं होगी। मेरे बाद जो भी पैगम्बरी का दावा करे तो उसका ये दावा झूठा होगा और उसकी जगह जहन्नम होगी। हे लोगो, न्याय से काम लो, बिखर मत जाना और मुसलमान बाकी रहना ताकि अमर हो जाओ। पैगम्बर इस्लाम की एक विशेषता उनका मृदुभाषी होना है। पैगम्बर इस्लाम का व्यवहार इतना मधुर व शालीन था कि अगर ये कहा जाए कि उनके व्यवहार में एक प्रकार का जादू था तो अतिशयोक्ति नहीं होगा, और ईश्वरी धर्म इस्लाम के फलने फूलने में उसकी महत्वपूर्ण भूमिका है। पवित्र कुरान में पैगम्बर इस्लाम की कुछ विशेषताओं का उल्लेख किया गया और उन पर ध्यान दिया गया है। महान व सर्वसमर्थ ईश्वर पवित्र कुरान में पैगम्बर इस्लाम का परिचय सर्वोत्तम आदर्श के रूप में करता है। पवित्र कुरान के सूरह आले इमरान की आयत नंबर 159 के एक भाग में आया है, हे पैगंबर, अगर आप सख्त दिल के होते तो लोग आपके पास से चले जाते, उनके लिए क्षमा याचना कीजिए। दोस्तों, पवित्र कुरान की इस आयत से ये नतीजा निकलता है कि अच्छा स्वभाव महान ईश्वर की एक बहुत बड़ी नेमत है, और जिन लोगों का व्यवहार अच्छा नहीं है वे ईश्वरीय धर्म के प्रचार प्रसार में अधिक सफल नहीं हो सकते। लोगों के साथ नरमी से पेश आने का अपना एक विशेष महत्व है। लोगों को अपनी ओर आकर्षित करने में नम्र स्वभाव की उल्लेखनीय भूमिका है। पैगम्बर इस्लाम ने 23 वर्षों तक पूरी निष्ठा के साथ ईश्वरीय धर्म का प्रचार प्रसार किया। इस्लाम के प्रचार प्रसार के मार्ग में पैगम्बर इस्लाम को बहुत कठिनाइयों व समस्याओं का सामना करना पड़ा और उन्हें बहुत कष्ट पहुंचाया गया। इस प्रकार से कि एक स्थान पर स्वयं पैगम्बर इस्लाम फरमाते हैं कि जिस तरह मुझे कष्ट पहुँचाया गया उस तरह किसी भी पैगम्बर को कष्ट नहीं पहुँचाया गया। मक्के के काफिर और अनेक ईश्वरवादी पैगम्बर इस्लाम के साथ अभद्र अशिष्ट व्यवहार करते थे, परंतु पैगम्बर इस्लाम उनके अभद्र व अशिष्ट व्यवहार का जवाब शालीनता, सुशीलता और नम्रता से देते थे। पैगम्बर इस्लाम की एक विशेषता महिलाओं और लड़कियों को सम्मान देना है। इस्लाम में इंसान होने के दृष्टि से महिला और पुरुष समान हैं। किसी को किसी पर वरीयता हासिल नहीं है, मगर तकवा अर्थात ईश्वरीय भय व सदाचारिता। बहरहाल पैगम्बर इस्लाम समस्त सदगुणों की प्रतिमूर्ति हैं और उनके अनुसरण में इंसान के लोक परलोक का कल्याण निहित है। पैगम्बर इस्लाम ने जिस धर्म को समस्त मानवता को उपहार में दिया है वो इंसान की प्रकृति के पूर्ण अनुरूप है और उसमें इंसान के समस्त आवश्यकताओं को ध्यान में रखा गया है। ईश्वरीय धर्म इस्लाम की एक विशेषता यह है कि उसमें हर समय के समस्त इंसानों की जरूरतों को ध्यान में रखा गया है। सारांश यह कि पैगंबर इस्लाम द्वारा लाए गए धर्म के अनुसरण में इंसान का लोक परलोक निहित है। तो श्रोताओं, पैगंबर इस्लाम के स्वर्गवास के दुखद अवसर पर एक बार फिर आप सबकी सेवा में हार्दिक संवेदना प्रस्तुत करते हैं। दोस्तों, आज ही के दिन पैगम्बर इस्लाम के प्राण प्रिय नाती इमाम हसन अलैहिस्सलाम शहीद हुए थे। इमाम हसन अलैहिस्सलाम पैगम्बर इस्लाम के प्यारे नवासे थे। वर्ष 3 हिजरी कमरी को हजरत अली अलैहिस्सलाम और हजरत फातिमा जहरा सलामुल्लाह अलैहा के घर में उनका जन्म हुआ। वो एक ऐसे परिवार में पले बढ़े जो सदगुणों का स्रोत था। उन्होंने पैगम्बर इस्लाम जैसी महान हस्ती के पावन अस्तित्व से लाभ उठाया था। हालांकि इमाम हसन अलैहिस्सलाम पैगम्बर इस्लाम के साथ मात्र कुछ ही वर्ष थे। वो ऐसा काल था जिसे इमाम हसन अलैहिस्सलाम हमेशा याद किया करते थे। पैगम्बर इस्लाम के स्वर्गवास के कुछ ही समय बाद हजरत फातिमा जहरा सलामुल्लाह अलैहा की शहादत हो गई, जिसके बाद इमाम हसन अलैहिस्सलाम का जीवन एक नए चरण में प्रवेश कर गया। पैगम्बर इस्लाम के बाद समाज में होने वाले उतार चढ़ाव में वे अपने पिता हजरत अली अलैहिस्सलाम के साथ रहे और ये दौर करीब 30 साल तक जारी रहा। इस अवधि के दौरान इमाम हसन अलैहिस्सलाम ने अपने पिता से जीवन का सबसे मूल्यवान सबक सीखा और हजरत अली अलैहिस्सलाम के ज्ञान के स्रोत से लाभ उठाया। अपने पिता की शहादत के बाद उन्होंने इस्लामी समाज के नेतृत्व और इमामत की जिम्मेदारी संभाली। मुआविया दूसरे और तीसरे खलीफा के जमाने से शाम का शासक था और उसने हजरत अली अलैहिस्सलाम के खिलाफ युद्ध किया था। उसके बाद भी वो खुद को मुसलमानों का खलीफा कहता रहा। اس نے امام حسن علیہ السلام کے ساتھیوں کو پیسے اور پد کا لالچ دیا۔ وہ زمانہ بھی ایسا تھا کہ لوگ دھرم کے بجائے دنیا کی اور زیادہ آکرشت ہو رہے تھے۔ پیسے کی چکا چود نے لوگوں کو اندھا کر دیا تھا۔ امام حسن علیہ السلام کا ایسے لوگوں سے پالا پڑا تھا جو معاویہ کی فوج سے لڑائی کے لیے تیار نہیں تھے۔ اس سمے کے عراقی سماج کی حالت کا ورنن کرنے اور یدھ سے ان کے فرار ہونے کی کمزوری کو پرمانت کرنے کے لیے خود امام حسن علیہ السلام کے شبدوں سے ادھک زیادہ کوئی دستاویز موجود نہیں ہوگا۔ انہوں نے مدائن میں ایک ویاپک بھاشن دیا جس میں انہوں نے کہا، کوئی شک و سندیہ ہمیں سیریا کے لوگوں کا مقابلہ کرنے سے نہیں روکتا۔ آتیت میں ہم نے تمہارے مضبوط بل کے سہارے شام کے لوگوں سے یدھ کیا ہے، لیکن آپسی دویش اور مت بھیدوں کے کارن آج تمہاری ایکتا اور ایک جٹتا چھین ہو گئی ہے، تمہاری شکتی ختم ہو گئی ہے اور تم ایک دوسرے کی شکایتیں کر رہے ہو۔ معاویہ نے ہمارے سامنے ایک ایسا پرستاؤ رکھا ہے جو انیائے پورن ہے اور ہمارے سمان اور مہان ادیش کے خلاف ہے۔ اگر تم لوگ لڑائی کے لیے تیار ہو تو ہم شانتی کے پرستاؤ کو ٹھکرا دیتے ہیں اور اپنی تلواروں کے سہارے اس کا انجام خدا پر چھوڑ دیتے ہیں، لیکن اگر تم دنیا کے جیون میں روچی رکھتے ہو تو ہم اسے سویکار کر لیتے ہیں اور آنکھ میں تیر کو سہن کر لیتے ہیں۔ جب امام حسن علیہ السلام نے یہ شبد کہے تو ہر اور سے آواز آنے لگے کہ ہم زندہ رہنا چاہتے ہیں۔ اس طرح سے امام حسن علیہ السلام یدھ کا راستہ چھوڑ کر مسلم امت کی بھلائی کے لیے شانتی سندھی کرنے پر مجبور ہو گئے۔ بہرحال امام حسن علیہ السلام نے اپنے جیون کی برکتوں سے اپنے کتھنوں اور کرموں کے ذریعے سبھی کو جیون جینے کا صحیح طریقہ سکھایا۔ وہ اپنے زمانے میں سب سے ادھک عبادت کرنے والے اور تپسوی تھے۔ ہمیشہ خدا کا بھے دل میں رکھتے تھے، یہاں تک کہ ایشوری بھے سے ان کا چہرہ لال ہو جاتا تھا۔ ان کی ونمرتا اور ادارتا جگ ظاہر تھی۔ ان کا گورو مہان تھا۔ وہ نردھنوں کے ساتھ بہت مہربان تھے۔ امام حسن علیہ السلام نے اپنے جیون کے انتیم چھڑوں میں اپنے بھائی امام حسین علیہ السلام سے کہا تھا، میں اپنے جیون کے ان انتیم دنوں میں تمہاری جدائی سے دکھی ہوں، لیکن کیونکہ میں اپنے نانا پیغمبر اسلام، پتا حضرت علی اور ماں حضرت فاطمہ زہرا سے جا کر ملاقات کروں گا، اس سے خوش ہوں۔ اس کے بعد انہوں نے امامت اور امت کے نیتت کی ذمہ داری امام حسین علیہ السلام کو سونپ دی اور کہا، ہے حسین، میں تم سے وصیت کرتا ہوں کہ اپنے پریوار میں لوگوں کی غلطیوں کو اپنے بڑپن سے معاف کر دینا اور بھلائی کرنے والوں کا سواگت کرنا۔ میرے بعد سبھی کے ساتھ پتا جیسا برتاؤ کرنا۔ مجھے نانا پیغمبر اسلام کی قبر کے نزدیک دفن کرنا، کیونکہ اس کے لیے میں سب سے زیادہ یوگ ہوں، لیکن اگر اس سے روکا جائے تو تمہیں مہان ایشور کی قسم اس کے لیے خون نہ بہانا۔ حالانکہ جب امام حسن علیہ السلام کو دفن کرنے کا سمے آیا تو بنی امیہ نے انہیں وہاں دفن کرنے سے روک دیا، جس کے بعد بنی ہاشم نے انہیں بقیع قبرستان میں دفن کر دیا۔ تو دوستو، پیغمبر اسلام کے سورگواس اور امام حسن علیہ السلام کی شہادت کے دکھد اوسر پر ایک بار پھر آپ سب کی سیوا میں ہاردک سنویدنا پرستوت کرتے ہیں۔
دوستو، کارکرم وش درپن میں آپ کا سواگت ہے، میں ہوں احمد عباس۔ کارکرم میں ہم آج بات کریں گے ایران کے پرمانو کارکرم اور امریکہ کے انتراشٹری پوزیشن اور استھان کی۔ ईरान के परमाणु कार्यक्रम के बारे में अमेरिका की ओर से बार बार बयान आ रहे हैं कि ईरान वार्ता की मेज पर लौटे और अमेरिका का इंतजार असीमित नहीं है। यही नहीं, अमेरिका की ओर से हाल ही में एक बयान आया कि ईरान IAEA के साथ जरूरी सहयोग नहीं कर रहा है। इसका जवाब वियना में अंतर्राष्ट्रीय संस्थाओं के लिए ईरान के राजदूत काजिम गरीब आबादी ने दिया। उन्होंने अमेरिका और यूरोपीय ट्राइका के गैर जिम्मेदाराना बयान का जवाब देते हुए कहा कि ये तो नहीं हो सकता कि ईरान के परमाणु प्रतिष्ठान के भीतर इसराइल की आतंकी हरकत पर IAEA मूक दर्शक बनी रहे और ईरान से ये अपेक्षा भी रखे कि इसराइल की विनाशकारी हरकतों का निशाना बनने वाले प्रतिष्ठान में वो IAEA से सहयोग करे। गरीब आबादी ने कहा कि IAEA अमरीका और 3 यूरोपीय देश ये समझ लें कि ये नहीं हो सकता कि आप इसराइल की आतंकी गतिविधियों पर चुप्पी साधे बैठे रहें और ईरान से ये मांग करें कि आतंकी गतिविधियों का निशाना बनने वाले प्रतिष्ठानों में IAEA के कैमरे काम करते रहें और निगरानी का सिलसिला भी बिना रुकावट चलता रहे। ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने भी एक महत्वपूर्ण बयान दिया। उन्होंने साफ शब्दों में कहा कि अमरीका के राष्ट्रपति जो बाइडन की ओर से अब तक परमाणु समझौते के संदर्भ में कोई अमली कदम देखने में नहीं आया और ईरान की नई सरकार की नजर में कसौटी अमल है, बयान और बातें नहीं।
به صراحت به طرف های مقابل گفتیم این مسئله رو که دولت جدید ایران قائل به این نیست که مذاکره برای مذاکره داشته باشه، برای ما دستاورد ملموس مهمه.
عبداللہیان نے کہا کہ یورپی دیش پہلے یہ طے کر لیں کہ انہیں پرمانو سمجھوتے میں لوٹنا ہے یا نہیں۔
باید تصمیم بگیرند که آیا میخواهند به برجام برگردند و به تعهداتشون برگردند یا نه۔
ایران کے ودیش منتری نے صاف شبدوں میں کہا کہ ایران کی نئی سرکار کیول عمل اور ویوہارک قدم دیکھنا چاہتی ہے، باتیں اور وعدے نہیں۔ ईरानी अधिकारियों के इन बयानों को देखकर बहुत आसानी से अंदाज़ा लगाया जा सकता है कि ईरान किसी दबाव में आने वाला नहीं है। बात दरअसल ये है कि दुनिया काफ़ी बदल चुकी है और इस बदली हुई दुनिया में अमेरिका सुपर पावर कतई नहीं है। अमेरिका के राष्ट्रपति जो बाइडन वैसे तो मानते हैं कि दुनिया बदल रही है और नई दुनिया में उनके सामने गंभीर चुनौतियाँ हैं।
The world is changing. We're engaged in a serious competition with China. We're dealing with the challenges on multiple fronts with Russia. We're confronted with cyber attacks and nuclear proliferation. We have to shore up America's competitive to meet these new challenges in the competition for the 21st century. We can do both, fight terrorism and take on new threats that are here now and will continue to be here in the future.
Magar ek baat shayad wo samajh nahi pa rahe hain कि बदलती दुनिया में दरअसल अमेरिका की पोजीशन पूरी तरह बदल चुकी है। अमेरिका विश्व शक्ति का दर्जा खो चुका है। बाइडन के बात करने का तरीका अब भी वही है कि जैसे अमेरिका देशों और दुनिया की किस्मत बदलने के सारे संसाधन अपने हाथ में रखता है। बाइडन ने अफगानिस्तान के बारे में भी इसी अंदाज से बात की।
To those who wish America harm, to those who engage in terrorism against us or our allies, know this. The United States will never rest. We will not forgive. We will not forget. We'll hunt you down to the ends of the earth, and you will pay the ultimate price. And let me be clear. We'll continue to support the Afghan people through diplomacy, international influence, and humanitarian aid. We'll continue to push for regional diplomacy engagement to prevent violence and instability. We'll continue to speak out for the basic rights of the Afghan people, especially women and girls, as we speak out for women and girls all around the globe.
ایران
ایران کے پرمانو وشے کی اور واپس آتے ہیں۔ ٹیکہ کار عبدالباری اطوان کا کہنا ہے کہ لگتا ہے کہ امریکہ کی اب یہ امید مر چکی ہے کہ ایران وینا میں پرمانو میز کی وارتا پر لوٹے گا، اسی لیے اس نے آئی اے ای اے کے ذریعے اور اسرائیلی دھمکیوں کے روپ میں ایران پر دباؤ بڑھا دیا ہے۔ امریکہ نے یہ سنکیت دیا کہ اگر ایران نے تہران کے اتر میں کرچ کے علاقے میں بنے سینٹریفیوج مشینوں کے پرتشٹھان کی نگرانی کے لیے آئی اے ای اے کو انمتی نہیں دی تو وہ ایران کو کوٹنیتک سزا دے سکتا ہے۔ ویسے اسرائیل پہلے بھی ایران کے پرمانو پرتشٹھانوں پر حملے کی دھمکیاں دیتا رہا ہے، لیکن جس نے بھی راشٹر سنگھ مہا سبھا میں اسرائیلی پردھان منتری نفتالی بینت کا نیا بھاشن دیکھا وہ آسانی سے اندازہ لگا سکتا ہے کہ اسرائیل میں اسادھارن بے چینی اور چنتا پھیل گئی ہے، اسی لیے اسرائیل دھمکیوں کا انداز بالکل بدل چکا ہے۔ بینت کا یہ حال رہا کہ انہوں نے اسرائیل فلسطین وواد کی بات ہی نہیں کی، بار بار ایران کا نام لے کر سینہ پیٹتے رہے۔ ٹھیکہ کار اطوان کے انوسار اسرائیل پر چھائے اس جنون کی دو وجہیں ہیں۔ پہلی وجہ یہ ہے کہ اب امریکیوں اور اسرائیلیوں کو یقین ہو چکا ہے کہ ایران اگر چاہے تو وہ پرمانو ہتھیار بنا سکتا ہے، اس کے پاس اس کی تکنیک اور کھمتا موجود ہے۔ دوسری وجہ یہ ہے کہ ایران کی رئیسی سرکار وینا پرمانو وارتا کو زیادہ مہتو نہیں دے رہی ہے۔ ایران کے ودیش منتری حسین امیر عبداللہیان کہہ چکے ہیں کہ ایران کو کسی طرح کی جلدی نہیں ہے، وینا وارتا میں لوٹنے کے لیے ایران کو 3 مہینے کا سمے چاہیے۔ ایران نے دراصل امریکہ کو بار بار یہ احساس کرایا ہے کہ وہ سپر پاور نہیں رہ گیا۔ ایران کی اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ خامنئی نے اپنے بھاشن میں کہا کہ پوسٹ امریکہ دور شروع ہو چکا ہے۔ انہوں نے کہا کہ خود امریکہ کے وشیشگ کہہ رہے ہیں کہ امریکی ویوستھا اندر سے چرمرا گئی ہے، اندر سے کھوکھلی ہو چکی ہے۔ یہ بہت بڑا بیان ہے۔ کچھ ٹیکہ کاروں نے کہا ہے کہ پوسٹ امریکن دور شروع ہو چکا ہے۔
بعضی های دیگه گفتن که دوران پسا آمریکا آغاز شده است، اینا حرفای اونهاست. خب واقعیت قضیه این از لحاظ اقتصادی هم مشکل دارن البته، اما مشکل عمده اونها از لحاظ انتظام نظام اجتماعی اونهاست، نظام سیاسی اونهاست۔
بھارت کے ورشٹھ ٹیکہ کار قمر آغا نے سحر ٹی وی کے کاریکرم میں اس بندو پر وستار سے پرکاش ڈالا کہ کس طرح وہ وشو ویوستھا بدل رہی ہے جو امریکہ کی پسند کی ویوستھا تھی۔
امریکہ کا ہم نے رائج دیکھا سیکنڈ ورلڈ وار کے بعد۔ فرسٹ ورلڈ وار میں انگریز تباہ برباد ہوئے بہت بری طرح سے، ان کے جنگ تو ضرور جیت گئے یہ لوگ، مگر لاسز ان کے بہت ہوئے، کالونیز کو یہ روک نہیں پائے۔ آزاد ایک دور شروع ہوا آزادی کا، اس میں ہندوستان اور بہت سے دیشوں کو آزادی ملی، اور کچھ لوگوں کو آدھی اور کوارٹر آزادی ملی، جیسے خلیج فارس کے جو دیش ہیں ان میں سیکیورٹی انہی کے پاس رہی اور باقی ایک ڈیپینڈنٹ اسٹیٹ انہی نے بنائی۔ پھر امریکہ کا ہم نے دیکھا، سوویت یونین کا کولیپس دیکھا ہم نے ارلی 90s میں، پھر اس کے علاوہ امریکہ ایمرج ہوا۔ اس وقت تک دو سپر پاور تھیں، پوسٹ سیکنڈ ورلڈ وار کے بعد دو پاور تھیں، ایک امریکہ تھی دوسری سوویت یونین تھی، لیکن سوویت یونین پیک پہ پہنچ گئی اور پھر اس کے بعد اس کا زوال ہو گیا۔ لیکن یہ کہ اب امریکہ کا زوال دکھائی دے رہا ہے، پچھلے کچھ دنوں سے تو بالکل کنفرم ہو گیا کہ کوئی سپر پاور نہیں ہے اور ملٹی پولر ورلڈ یہ ایک مسم نومر ہے، ایسا ہے ہی نہیں۔ ملٹی پولر ورلڈ ایمرج ہو رہا ہے اور یونی پولر ورلڈ نہیں ہے۔ کئی وجہیں تھیں، اصل میں پہلی بات تو یہ تھی کہ یہ طاقتیں جو ایمرج ہوئی تھیں، سوویت یونین یا امریکہ یا مغربی دیش جو کچھ بنے تھے، اس کی وجہ یہ تھی کہ خاص طور سے فرسٹ ورلڈ وار اور سیکنڈ ورلڈ وار کے بعد سے، انڈسٹریل ریولوشن کے بعد سے ٹیکنالوجی ڈومینیٹ کر رہی تھی۔ جن دیشوں کے پاس ٹیکنالوجی تھی ان کے پاس بے پناہ طاقت، اور ان کے پاس اچھے ویپن سسٹم، ان کے پاس اچھے نیول سیٹ اپ، اور جو مسلمانوں کے پاس نہیں تھا۔ اور ترکی کے عثمانی حکومت کے زوال کا سب سے بڑا ریزن یہی تھا کہ ان کے پاس وہ ہتھیار اور وہ چیزیں نہیں تھیں، کیونکہ مسلم حکومتیں میڈیول پیریڈ میں تو بہت انہیں نے کام کیا، اس میں ایران کا بہت بڑا رول ہے۔ ہم نے دیکھا بغداد کے اندر جس طریقے سے سائنس اینڈ ٹیکنالوجی پہ کام ہوا، لیکن اس کے بعد سے یہ لوگ بالکل ختم سا ہو گیا تھا اور ٹیکنالوجی کی طرف کوئی رجحان نہیں تھا۔ اگر اس کے بعد کسی نے دوبارہ سے ٹیکنالوجی پہ دھیان دیا ہے تو وہ اسلامک ریولوشن کے بعد ایران۔
पाकिस्तान के वरिष्ठ टीकाकार काशिफ अली का भी मानना है कि अमरीका की सुपर पावर वाली हैसियत खत्म हो चुकी है।
अब जो सिचुएशन है इस वक्त मिलिटरीली जो है इकोनॉमिकली तो चाइना ऑलमोस्ट अमेरिका के करीब पहुंच चुका है और अगले कुछ सालों में ये प्रिडिक्शन है कि वो जीडीपी के पॉइंट ऑफ व्यू से भी चाइना को जो है वो उससे आगे अमेरिका से वो आगे चाइना निकल जाएगा। लेकिन पिछले तीन से चार साल में जो हम चीज देख रहे हैं वो ये है कि रूस और जो चाइना है वो लिहाज से भी अब अमेरिका को कन्फ्रंट कर रहे हैं। मसलन अगर आप अफगानिस्तान के अंदर देखें जहां पर उनको कन्फ्रंट किया गया, आप मिडल ईस्ट के अंदर देखें तो वहां पर चाइना और रशिया ने मिलकर ईरान के साथ मिलकर जो है वहां पर चाइना को अमेरिका को कन्फ्रंट किया और अमेरिका ने वहां से रिसीड किया।
ये 21वीं शताब्दी की बहुत बड़ी सच्चाई है कि अमेरिका अपनी सुपर पावर की हैसियत खो चुका है। साथ ही ये भी बड़ी सच्चाई है कि अमेरिका ने खुद अपनी नीतियों और अपने फैसलों की वजह से अपने आप को तबाह किया है। ये भी सच्चाई है कि दुनिया अब मल्टीपोलर व्यवस्था की ओर बढ़ रही है और अमेरिका या उसके घटकों के बस की बात नहीं है कि हालात का रुख तब्दील कर सकें। और दोस्तों, कार्यक्रम विश्व दर्पण यहीं पर समाप्त होता है।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अभी आप सुन रहे थे कार्यक्रम विश्व दर्पण और अब समय मुख्य समाचारों के सारांश का। ईरान के विदेश मंत्री ने कहा है कि हम नया संकट बर्दाश्त नहीं करेंगे। हमास ने आज 4 मिसाइलों का परीक्षण किया। यमन के अंसारुल्लाह ने कहा है कि अमेरिका ने यमन के लिए 11,000 टन सड़ा हुआ खाद्य पदार्थ भेजा है। तो श्रोतो, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। शुभकामनाओं के साथ आपसे विदा चाहते हैं। खुदा हाफिज, शुभरात्रि। Oh,